مشکل الفاظ کی وضاحت، والموصنات. قرآن کریم میں جیسے یہاں پہ آپ والموصنات لفظ پڑھ رہی ہیں نا، تو یہ لفظ چار مختلف معنوں میں استعمال ہوا ہے، اور والموصنات اس کا روٹ ورڈ ہے ہا سواد نون، آسنا یوسنو افعال، اور اسم مفعول الموصنات کی جمع ہے الموصنات. اور ہا سواد نون کہتے ہیں قلعے کو کہتے ہیں، جیسے قلعہ نہیں ہوتا. ویسے جب بی اے میں اردو لٹریچر تھا پڑھا نا، تو ٹیچر نے اس وقت بتایا کہ یہ ایک عام غلطی ہے، ایک تو غلطی ہے یعنی غلطی ہوتی ہے، غلط نہیں ہوتا. انہوں نے کہا کہ قلعہ نہیں ہوتا، قلعہ ہوتا ہے، لیکن ہمارے ہاں قلعہ استعمال کیا جاتا ہے تو یہ عام استعمال ہے، لیکن صحیح لفظ جو ہے وہ قلعہ ہے. تو جب صحیح بولنا چاہتے ہیں تو عجیب سا لگتا ہے زبان پر. تو اچھا، بہرحال ہا سواد نون کا مطلب ہے قلعہ. اور قلعہ جو ہوتا ہے کیا ہوتا ہے، یعنی قلعے میں جب کوئی چلا جاتا ہے تو اپنے آپ کو محفوظ کر لیتا ہے، حفاظت میں چلا جاتا ہے. تو اب قرآن میں جو چار معنوں میں استعمال ہوا ہے، ایک ہے شادی، دوسری ہے آزادی. یہ نہیں مطلب کہ شادی آزادی، ان کا آپس میں کوئی تعلق نہیں ہے. شادی ایک معنی ہے، آزادی دوسرے معنی ہے. تیسرا ہے پاک دامنی، اور چوتھا ہے اسلام. تو موصنات جو لفظ ہے، پھر اس کے معنی جو ہیں وہ کیا ہیں؟ اس میں آپ سب سے پہلی بات تو آپ یہ دیکھیں کہ جیسے جو شادی شدہ عورتیں ہوتی ہیں، ان کو اپنے شوہر کا تحفظ حاصل ہوتا ہے، یعنی وہ شوہر کی حفاظت میں، اس کے قلعے میں، اس کے حصار میں ہوتی ہیں. کیا کر رہی ہے، کب کر رہی ہے، کہاں جا رہی ہے، کہاں سے آ رہی ہے، کیا، کیوں، کیسے. یعنی شادی کے بعد والدین کہتے ہیں اب ہم فارغ ہے نا، تو اب وہ ایک قلعے سے نکل کر دوسرے قلعے میں داخل ہو گئی. نکاح جو تھا اس کے حصار میں جب آئی تو ایک تحفظ میں آ گئی. تو موصنات کا لفظ شادی شدہ عورتوں کے لیے بھی قرآن میں استعمال ہوا ہے. نمبر دوسرا جو میں نے جیسے آپ کو بتایا کہ آزادی، تو آزادی سے مراد کیا ہے کہ ایسی عورتیں جن کو لونڈیوں کے مقابلے میں معاشرتی تحفظ حاصل ہو، یعنی آزاد عورتیں. اور آپ کو یہ بات پتہ ہے نا کہ جو لونڈیاں ہوتی ہیں وہ مجبور ہوتی ہیں، مالک کے کہنے میں ہوتی ہیں ان کی سب باتیں، لیکن ایک جو آزاد عورت ہے اور ایک آزاد خاندان کی جو عورت ہے وہ مجبور نہیں ہوتی ہے نا، اس کو اپنے خاندان کا، اپنی فیملی کا ایک تحفظ جو ہے وہ حاصل ہوتا ہے، وہ اس کے قلعے میں ہوتی ہے، اس کے حصار میں ہوتی ہے. تو اس معنی میں بھی قرآن میں یہ لفظ استعمال ہوا ہے. تیسرا معنی ہے پاک دامنی، اور پاک دامنی جو ہے یعنی وہ عورتیں جو کہ پاک دامن عورتیں ہیں، جو کہ نیک ہیں، یعنی ان کا جو دامن ہے وہ کسی بھی برائی میں، کسی بھی غلط چیز میں جو ہے وہ لوگ ملوث نہیں ہیں. تو اس کے لیے بھی یہ لفظ جو ہے وہ استعمال ہوتا ہے. پھر اس کے علاوہ چوتھا جو تحفظ ہے وہ ہے اسلام کا، مسلمان عورتیں. آپ دیکھیں کہ اسلام میں جب انسان جو ہے وہ آ جاتا ہے تو اس کو وہ پھر اسلام کے ایک حصار میں آ جاتا ہے، اس کو اسلام کا تصور جو ہے وہ مل جاتا ہے، کیونکہ اسلام بہت سے حقوق دیتا ہے، بہت سے رائٹ دیتا ہے. ماں ہے، بیوی ہے، بیٹی ہے، بہن ہے، ہمسائے ہیں، سوسائٹی کے اندر اس کو ایک رائٹس کا تحفظ جو ہے وہ ملتا ہے. تو یہ بھی ایک قلعہ ہے، یہ بھی ایک حصار ہے. تو چار معنوں میں قرآن میں یہ مختلف جگہ پہ استعمال ہوا ہے. اور یہاں پر جو استعمال ہوا ہے سورت کے آغاز میں والمحصنات، تو محصنات جو ہیں اس سے مراد ہیں شادی شدہ عورتیں، شوہر والی عورتیں. پھر اگلا لفظ ہے کہ الا ما ملکت ایمانکم، تو آپ دیکھیں گی کبھی ایمانکم پڑھیں گی، کبھی ایمانکم پڑھیں گی. तो जब ईमान लफ्ज आएगा तो उसका रूट वर्ड क्या होगा? ईमान जब आएगा, हमजा मीम नून अमन से है ईमान लाना, जब ईमान आएगा तो या मीम नून यमन से है, यानी असल में ईमान जो है ये यमीनून की जमा है, पहले भी आप पढ़ चुकी हैं, ईमान यमीनून की जमा है, दाएं हाथ के लिए इस्तेमाल होता है अरबी जबान में यमीन, बाद लोग यमुना नाम भी रखते हैं यमुना, और अरबों का ये रवाज था कि जो मतलब जैसे दाएं हाथ को खुशकिस्मती का जरिया भी समझते थे और दाया हाथ जो है जैसे वो मेरे दाएं हाथ पर है यानी उसकी इज्जत है मेरे पास, उसको दाएं हाथ पर बिठाना इज्जत देना, और दाएं हाथ में आप देखें कुव्वत भी ज्यादा होती है बाएं की निस्बत, मजबूती से कोई काम करना है पकड़ना है चीज है, आपने हलीमी पकाना है, आपने गाड़ी चलानी है, आपने लिखना है, तो दाएं हाथ कुव्वत के लिए भी गलबे के लिए भी जो है वो इस्तेमाल होता है। तो अब इसमें आप देखें कि किसी तरह यहाँ पर मलकत ईमानकुम, इसके मानी क्या है कि मलकत मालिक हुए तुम्हारे दाएं हाथ, यानी तुम्हारे दाएं हाथ जिनके मालिक हैं, यानी तुम्हारी मलकियत में वो लोग हैं, यानी मुराद लौंडियां हैं। जब भी कुरान में आप ये लफ्ज पढ़ेंगे ना ऐसे इल्ला मा मलकत ईमानकुम, मा मलकत ईमानकुम, जिसके मालिक हुए तुम्हारे दाएं हाथ मुराद लौंडियां हैं, क्योंकि अरबों का ये रवाज था कि वहां पर जो थे क्या था गुलाम भी थे और लौंडियां भी थी, आम सिलसिला था, तो बाज मर्दों की तहवील में औरतें भी होती थी, तो जिसके मालिक हुए तुम्हारे दाएं हाथ। फिर इसके बाद जो है अंतब तहू, तब तक वो जो है आप पढ़ी चुकी हैं, इसका क्या रूट वर्ड है? बागैन, या इसका मतलब होता है चाहना, तलाश करना, चाहना। फिर है बे अम्वालेकुम मोहसिनीना, मोहसिनीना फिर यहाँ पे वही है हाँ स्वाद नून और निकाह का किला, विसारे निकाह में। गैरा मुसाफिहीना, सीन फाहा शाबाश, इसके लुगवी मानी होते हैं बहाना। मुसाफेहीना असल में ये साफहा युसाफेहु मुफाला इसम फाइल है, एक दूसरे के साथ मिलकर शहवत पूरी करने के लिए मनी का पानी बहाना, यानी निकाह का मकसद क्या होता है कि औरत को मुआशरती और जिंसी तहफ्फुज हासिल हो, और महज वक्ती तहफुज नहीं हासिल करना, जैसे शहवत रानी या जिनाकारी में क्या होता है कि जो वो नुतफा जो बहाया जाता है लेकिन वक्ती तौर पर होता है और जज्बात को पूरा करने के लिए होता है, लेकिन यानी निकाह का क्या मतलब है कि वक्ती तौर पे नहीं बहाना बल्कि औरत को मुआशरती और जिंसी लिहाज से हर लिहाज से उसको तहफुज हासिल हो। तो मुसाफेहीन बहाना, लेकिन इससे मुराद जो है वो मनी का पानी बहाना। कमस्तमता तुम भी, अब देखें बहुत बड़ा सा नजर आ रहा है तो फा को अलग कर लें, बस माँ जो और इस्तमता तुम है फिर, है ना, तो अली सिंता या सिंता नून सिंता, हम मांगते हैं वो मांगते हैं मैं मांगता हूं कि मानी देता है, फिर बाकी पीछे रह गया मीमता ऐन मता मीमता ऐन, और आप लोग उसको सर्कल भी कर लिया करें जो उसके अंदर ही रूटवर्ड होता है ना अगर इकट्ठा हो, ताकि आपकी नजर में वो चीज रहे। आप में से फिर कुछ शुरू से अलिफ ले लेते हैं, कुछ सीन ले लेता है, कोई ता ले लेता है, कोई कहता है कि आखिरी जो है कोई चीज लेनी चाहिए, तो मसला हो जाता है फिर, है ना। तो अलिफ सीन ता वैसे हटा दिया है और दूसरा तुम वैसे हटा देना है, तुम आपको पता ही क्या है, तो बीच में रह क्या गया मीम ता ऐन। मीम ता ऐन जो है यानी इस्तमा यस्तमेउ, ये बाबे इस्तफाल से है और फेल माजी का जमा मुजक्कर का हाजिर का सीगा है। बहरहाल आप ये सब ना भी लिखें तो असल चीज क्या है, मीम ता ऐन मानी है फायदा हासिल करना, जिनसी लज्जत हासिल करना, फायदा हासिल करना, जिनसी लज्जत हासिल करना। फिर आप आगे चलें तो फातू हुन्ना, हमजा ता या देना, तो फातू हुन्ना यहाँ पे फेल अमर है, जमा मुजक्कर हाजिर का सीगा है कि तुम उनको दो, हुन्ना से मुराद क्या है, तुम उन औरतों को दो, अगर हुम आता तुम उन आदमियों को दो। उजूरा हुन्ना, हाँ ये हमजा जीम रा अजर अजर वैसे तो होता है ना कि कैसे किसी चीज का कोई बदला वगैरह देना, लेकिन यहाँ पर जो है ये लफ्ज मेहर के लिए इस्तेमाल हुआ है। फरीदा पारादात फर्ज कर देना यानी किसी चीज को मुकर्रर कर देना। वला जुनाहा अलैकुम फीमा तरादैतुम बिह, यहाँ पे तरादैतुम जो है ये अहम है, इसका रूप है रादवाद या, और तरादा या तरादा तफाउल ये फेल माजी जमा मुजक्कर हाजिर का सिगा है, इसका मतलब है एक दूसरे से राजी होना। ये बात याद रखिएगा, सूरत असर को से आप याद कर लें, वतवासउ आपस में एक दूसरे को वसीयत करना, यानी दो लोगों का होना जरूरी है, दो ग्रुप हैं या दो लोग हैं, तो यहाँ पे भी वही तरह उसी तरह का वजन है तरादई तुम है ना, जैसे वहां पे वतवासउ, तो आप देखें ता वो अलिफ आपको नजर आ रही है ना, मिल रही है, इसी तरह तरादई तुम ता रा अलिफ बीच में आ रही है, तो आपस में एक दूसरे को राजी करना यानी एक दूसरे से राजी होना। फिर उसके बाद जो है आप आगे चले, आयत नंबर 25 है और लफ्ज इस्तेमाल हुआ है तौलन, और तौल जो है इसके मानी क्या है, कुदरत ताकत, उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। और तोए वो लाम यही इसका रूट वर्ड है, तो दराज होना तूल भी इसी से है ना, तो जो चीज तूल होती है तो लंबी होती है, इसी तरह ये चीज जो है वो फराखी के लिए किसी चीज में कशाइश होना वुस्सत होना उसके लिए भी इस्तेमाल किया जाता है। तो तौलन कुदरत होना अमीर होना। मा मलकत ऐमानुकुम क्या मानी हुए, लौंडियां, शाबाश। फतायातिकुम फाता या इसका रूपवर्ड है, फाता या रूटवर्ड है और इसके मानी है खिदमतगार, और फाता या की जमा है फितियातुन और इसका मुअन्नस है फितियान। तो ये जैसे किसी से जो खिदमत लेना है उसके लिए जो है ये लफ्ज इस्तेमाल किया जाता है। वल्लाहु आलमु बेईमानेकुम, ईमानेकुम और ऐमानोकुम में क्या फर्क है, तो ईमानेकुम जो है इसका दोनों में जेर और जबर का फर्क है, ये याद रखना है। और ईमान जो है ये ईमान यानी हमजा मीम नून से है, और जो ऐमानोकुम जो है या मीम नून से है, रूट वर्ड मुख्तलिफ है, माने भी मुख्तलिफ है। और ये जो हुन्ना और हिन्ना और हुन्ना और हुन्ना बार बार आ रहा है तो क्या मानी है इसके, औरतें मुराद है। अगर कुन्ना आता तो तुम औरतें, हुन्ना वो औरतें, उनके लिए सवाल किया जा रहा है। तो आपने ये ज़मीरें पहले पढ़ी हैं, अब आपको समझ आनी चाहिए इस बात की। फिर है गैर मुसाफिहातिन, ये भी आपने पढ़ा है ना, बहाना। हाँ फिर आगे लफ्ज है अखदान, अखदान जो है इसका रूट वर्ड है खा दाल नून, खिदन से है, तो वाहिद है खिदनुन, जमा है अखदान, और खिदन उसको कहते हैं जिसके साथ किसी के पोशीदा बुरे ताल्लुकात हो। इस आयत में खुले और छुपे चोरी छुपे जिना, इस मानी में यहां पर जो है वो ये लफ्ज इस्तेमाल हुआ है, खादाल नून। फाइजा ओसिन्ना, ओसिन्ना का रूपवर्ड क्या है, हा स्वाद नून, शाबाश। तो आपने याद रखना है कि ये कितने मानी में कुरान में इस्तेमाल हुआ है, चार मानी में इस्तेमाल हुआ है। तो अब आप देखें यहाँ पे ओसिन्ना जो है ये असल में ओसिन्ना था, ओसिन्ना, हाँ दो नून थे, एक नून असली है और एक नून जमा मुअन्नस का है, तो इदगाम की वजह से ये ओसिन्ना हो गया। किसी को अपनी हिफाजत में लेना यानी शादी के जरिए जिनसी तहफ्फुज़ देना मुराद है। اب کوئی ظاہر ہے کسی عورت پر نظر نہ رکھے. پھر اس کے بعد ہے بفاحشتین, ہاں فاحشین, فحش یہ لفظ جو ہے قرآن میں بار بار استعمال میں آیا ہے, اور آپ کو پتہ ہی ہے کہ اس کے معنی کیا ہیں. ہاں ایسی برائی جس کا اثر جو ہے وہ دوسروں پر بھی پڑے, واضح اور کھلی برائی کے لیے لفظ جو ہے استعمال کیا جاتا ہے, اور یہاں اس سے مراد جو ہے وہ کیا ہے, زنا وغیرہ. پھر اس کے بعد ہے ذالک لمن خشیل اناتا, تو اناتا جو ہے اس کا روٹ ورڈ کیا ہے, عین نونتا, اور اس کے معنی کیا ہے,
تکلیف دینا جسے ہلاکت
کا. ہاں شاباش, تکلیف اٹھانا, تکلیف دینا, مشقت میں ڈالنا, تو ایسی تکلیف جس سے جو ہے وہ ہلاکت کا اندیشہ ہو. پھر آیت نمبر 26 ہے, اس میں لفظ ہے سنانا, سنت کی یہ جمع ہے, طریقے کو کہتے ہیں, ٹھیک ہے, یہ لفظ بھی آپ پہلے پڑھ چکی ہیں. پھر اس کے بعد ہے یتبعون الشہوات, شہوات, اور شہوات جو ہے یہ لفظ بھی آپ نے پڑھا ہوا ہے, لیکن اس کے معنی ہے خواہش کرنا. شہوات یہ لفظ جو ہے خواہش کرنے کے معنی میں جو ہے وہ استعمال کیا جاتا ہے, اور قرآن میں خواہش کے لیے جو لفظ آئے ہیں وہ ہے پانچ. ایک ہے عمل, حمزہ میم لام لوگ نام بھی رکھتے ہیں, ہے نا, عمل, اور اسے مراد ہوتا ہے کہ مطلب ایسی خواہش جس کے لیے طویل مدت چاہیے, ایک آرزو جیسے, وش, امنیا دوسرا لفظ ہے, امنیا, اور امنیا جو ہے میم نون یا, اس کے مطلب ہے ایسی آرزو جس کی کوئی مضبوط بنیاد نہ ہو. اسی جیسے تمنا, لوگ تمنا نام بھی رکھتے ہیں, عربی میں لوگ عمل رکھتے ہیں اور اردو میں لوگ اس کو تمنا کے نام سے بھی رکھتے ہیں, ٹھیک ہے نا. تو یہ جو امنیا ہے یا امانی ہے یا تمنا ہے, تو باطل اور بے بنیاد آرزو کو کہتے ہیں. ہاں بالکا مانی ہوں, تو اسی طرح وہ ہے نا, وہ سورت بکرا کی آیت کے وَقَالُوا لَنْ يَدْخُلَ الْجَنَّةَ إِلَّا مَنْ كَانَ هُودًا أَوْ نَصَارَى تِلْكَ أَمَانِيُّهُمْ قُلْ هَاتُوا بُرْهَانَكُمْ إِن كُنْتُمْ صَادِقِينَ. وہاں پہ بھی یہ لفظ جو ہے وہ استعمال ہوا ہے, تو امنیہ کا لفظ ہو گیا, اور پھر اس کے علاوہ جو ہے اس کے لیے جو لفظ ہمیں ملتا ہے وہ ہے ہوا کا, تو احوا خواہشات کے لیے آتا ہے, شاباش. اور اس کے کیا معنی ہوتے ہیں جو یہ خواہشات کے لیے آتا ہے, یہ احوا کی جمع ہے, خواہشات نفس کو کہتے ہیں, اور اس کا مطلب ہوتا ہے اوپر سے نیچے گرنا, اور آپ سوچیں کہ جو چیز اوپر سے نیچے گرے اگر تو اس کے اندر کچھ نہیں رہ جاتا نا, ختم ہو جاتی ہے. تو انسان کی خواہشات ایسی ہی ہوتی ہیں, ویسے اگر آپ اس پہ عمل کرنا شروع کریں گے تو اوپر سے نیچے گریں گے, ہے نا, شیش محل اور وہ جو ہے وہ بعض اوقات تو ٹی وی پہ بچوں کو ایسی چیزیں دکھاتے ہیں نا, تو بچہ بھی اپنی چھت سے جم کر دیتا ہے کہ میں بھی اس کی طرح میں پر لگے ہوئے میں اڑ رہا ہوں, اسپائڈر مین یا اور اس طرح کی چیزیں. تو کیا ہے کہ خواہشات کے پیچھے جب آپ لگتے ہیں جو حقیقت کی دنیا نہیں ہوتی, تو وہ نقصان دہ ہوتی ہے. تو احواہ کہ ایسی آرزوئیں, ایسی خواہشات کہ جن کے اندر کوئی بھلائی نہیں ہے, اور آپ اگر اس کو پورا کرنا چاہیں گے تو ایسے جیسے اوپر سے نیچے گر جائیں. پھر اس کے علاوہ جو ہے وہ ابھی جو ہم پڑھنا چاہتے ہیں وہ ہے شہوت, شہوات, ہے نا. تو شہوت جو ہے یہ شہوت واحد ہے, اور اس کی جمع ہے شہوات, اور اس کے معنی ہوتے ہیں انسان کے طبعی تقاضوں کی خواہشات, ایسی خواہشیں جن کی طرف انسان کا نفس کھچا چلاتا ہے, جیسے بھوک ہے, پیاس ہے, یا مال کی ایک ہرس ہے, یا پھر جنسی خواہش ہے نا, اور ان کا استعمال اچھا بھی کیا جا سکتا ہے اور برا بھی کیا جا سکتا ہے. جیسے مال کی جو خواہش ہے وہ اچھی بھی ہو سکتی ہے نا کہ وہ اچھا یعنی ملے تو اس کو اللہ کے راستے میں خرچ کیا جائے, اور یہ بھی ہو سکتی ہے کہ انسان جو ہے وہ دنیا دار بنتا چلا جائے اور دنیا میں دھنستا چلا جائے, اور جو جو ملتی چلی جائے اتنا انسان جو ہے وہ اچھلتا چلا جائے اور زیادہ اس کی تمنائیں جو ہیں وہ بڑھتی چلی جائے. تو یہ جو لفظ ہے شہوت کا اور شہوات کا, اس کا روٹ ورڈ آپ پہلے بھی پڑھ چکی ہیں, کیا ہے؟ شین ہا وو یا پھر شین ہا یا, دونوں روٹ ورڈ ہو سکتے ہیں اس کے, شین ہا وو یا پھر شین ہا یا. اور یہی ہے جیسے اشتہا, خواہش ہر طرح سے. اور آپ نے وہ سورت آل عمران میں پڑھا تھا نا حب الشہواتی, وہاں بھی یہ لفظ پڑھا تھا. انتمیلو, تمیلو جو ہے نیم یا لام, اس کا روٹ ورڈ ہے اور اس کے معنی ہے جھکنا. ویسے تو آپ دیکھیں تو جھکنا کے لیے قرآن میں 12 لفظ آئے ہیں, اور بہرحال آج دو ہی آپ پڑھ لیں, ایک جناح کسی ایک طرف جھکنا, کشتی کا ایک جانب لپکنا جھکنا, پرندے کے پر کو جناح کہتے ہیں, اور قائد اعظم محمد علی جناح. تو انسان کا ایک پہلو, اسی طرح جناحین دونوں کندھے, کندھوں سے آپ جھکتے ہیں نا کبھی ایک طرف کبھی دوسری طرف, اور جناح جو ہے اس کے معنی ہوتے ہیں بھلائی کی طرف جھکو, اور اگر جناح آ جائے گناہ کی طرف جھکو, برائی کی طرف جھکو. یعنی آپ یاد رکھیں کہ جناح کے لفظی معنی تو ہے جھکنا, اگر زبر ہے تو نیکی کی طرف جھکاؤ, اور پیش ہے زین پر تو پھر گناہ کی طرف جھکاؤ. ٹھیک ہے, تو یہ لفظ بھی آج کا کہ اس کا کوئی گناہ نہیں ہے, یہ بھی آپ نے پڑھا ہے. دوسرا جو جھکنے کے لیے وہ ہے مالا, رغبت, طبیعت کا جھکاؤ ہونا, کسی بات یا چیز پر طبیعت کا مائل ہونا, اس کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے کہ یعنی طبیعت جو ہے وہ کسی کام کے لیے جھک رہی ہے, یعنی عام لفظ ہے یہ. پھر یخففا جو ہے اس کا روٹ ورڈ کیا ہے؟ شابش. تو اس کے معنی کیا ہے؟ ہلکا کرنا, تخفیف کرنا. اور خلیقہ کیا ہے؟ خالام قاف, خلقہ سے ہے, اور معنی یہاں پہ خلیقہ مجھول ہے, پیدا کیا گیا. ایک ہوتا ہے نا پیدا کرنا یا پیدا کیا گیا, ضروری ہے اس کا یہ ترجمہ کرنا.
والمحصنات من النساء الا ما ملكت ايمانكم كتاب الله عليكم واحل لكم ما وراء ذلكم ان تبتغوا باموالكم محصنين غير مسافحين فما استمتعتم به منهن فآتوهن أجورهن فريضة ولا جناح عليكم فيما تراضيتم به من بعد الفريضة إن الله كان عليما حكيما ومن لم يستطع منكم طولا أن ينكح المحصنات المؤمنات فمما ملكت أيمانكم من فتياتكم المؤمنات والله أعلم بإيمانكم بعضكم من بعض فانكحوهن بإذن أهلهن وآتوهن أجورهن بالمعروف محصنات غير مسافحات ولا متخذات أخدان فإذا أحصن فإن أتين بفاحشة فعليهن نصف ما على المحصنات من العذاب ذلك لمن خشي العنت منكم وَأَن تَصْبِرُوا خَيْرٌ لَكُمْ وَاللَّهُ غَفُورٌ رَّحِيمٌ يُرِيدُ اللَّهُ لِيُبَيِّنَ لَكُمْ وَيَهْدِيَكُمْ سُنَنَ الَّذِينَ مِنْ قَبْلِكُمْ وَيَتُوبَ عَلَيْكُمْ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ وَاللَّهُ يُرِيدُ أَنْ يَتُوبَ عَلَيْكُمْ وَيُرِيدُ الَّذِينَ يَتَّبِعُونَ الشَّهَوَاتِ أَنْ تَمِيلُوا مَيْلًا عَظِيمًا يُرِيدُ اللَّهُ أَنْ يُخَفِّفَ عَنْكُمْ وَخُلِقَ الْإِنسَانُ ضَعِيفًا